नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म रत्नावली शर्मा। आज 2079 साल चैत महिनाको 1 गते बुधबार चैत्र कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार मार्च 15 तारीक सन् 2023 नेपाल सम्बत 1143। आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले फरक फरक प्रसंगलाई मुख्य प्रसंगका रूपमा छापेका छन्। कार्यक्रमको शुरूमा राजधानी दैनिकमा छापिएको मुख्य प्रसंग लिँदैछौ। उपराष्ट्रपति निर्वाचन, गठबन्धनमा दुईधार शीर्षकको समाचारमा राजधानी लेख्छ। उपराष्ट्रपति पदका लागि आधिकारिक उम्मेद्वारको विषयलाई लिएर सत्तारूढ़ गठबन्धन विभाजित बनेको छ। राष्ट्रपति पदमा रामचन्द्र पौडेललाई मतदान गर्न एक भएका गठबन्धन आबद्ध दलहरू उपराष्ट्रपति पदमा भने विभाजित बनेका हुन्। गठबन्धनमा आबद्ध मुख्य चार दलले जनता समाजवादी पार्टीबाट उम्मेद्वार बनेका राम सहाय यादवलाई समर्थन गर्ने तयारी गरेका छन्। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले यादवका पक्षमा मतदान गर्ने गरी आन्तरिक तयारी गर्ने र सोही अनुसार पार्टीका सांसदलाई सर्कुलर गर्ने गरी रणनीति बनाएका हुन्। यस्तै गठबन्धन आबद्ध दलहरू लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीले जनमत पार्टीबाट उम्मेद्वार बनेकी ममता झालाई समर्थन गर्ने निर्णय गरिसकेका छन्। राष्ट्रिय जनमोर्चा उपराष्ट्रपति पदमा कसलाई सघाउने निर्णय गरेको छैन भने राष्ट्रपतिमा पौडेलका पक्षमा उभिएको अर्को दल राष्ट्रिय स्वतन्त्र पार्टी पनि गठबन्धनमा आबद्ध दलका उम्मेद्वारलाई मत दिने पक्षमा छैन। कांग्रेसका यादवका पक्षमा आधिकारिक निर्णय गर्न आज 11 बजे कार्य सम्पादन समिति बैठक नै कांग्रेसले यादवका पक्षमा आधिकारिक निर्णय गर्न आज 11 बजे कार्य सम्पादन समिति बैठक नै बोलाएको छ। कार्य सम्पादन समितिको बैठक मार्फत जसपाबाट उपराष्ट्रपति पदका उम्मेद्वार बनेका यादवका पक्षमा निर्णय हुने कांग्रेसका एक नेताले जानकारी दिएका छन् भन्दै राजधानीले समाचार छापेको छ। उपराष्ट्रपति निर्वाचन, गठबन्धनमा दुईधार आशय आसमा एमाले, राजधानीले छापेको मुख्य प्रसंग हो यो। यता उपराष्ट्रपति निर्वाचनकै विषयलाई नयाँ पत्रिका दैनिकले उपराष्ट्रपति निर्वाचन, यादवलाई छदलको समर्थन, लोसपा पनि सकारात्मक, जनमत मित्रवत प्रतिस्पर्धामा एमाले एक्लै मैदानमा शीर्षकमा अग्रपृष्ठमा समाचार छापेको छ। यही विषयलाई अन्नपूर्ण पोस्टले उपराष्ट्रपतिमा पुरूष उम्मेद्वार, संविधानमाथि बलमिचै शीर्षकमा अग्रपृष्ठमा यो प्रसंग छापेको छ। नेपालको संविधानको धारा 38 महिलाको हक छ, त्यसको उपधारा 4 भनिएको छ। राज्यका सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ। राष्ट्र प्रमुखदेखि राज्यका तीनवटै अंगका प्रमुख पुरूष नै छन्। हालै राष्ट्रपतिमा रामचन्द्र पौडेल पुरूष निर्वाचित हुनुभएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल पुरूष, सभामुख देवराज घिमिरे पुरूष, कार्यवाहक प्रधान न्यायाधीश हरेकृष्ण कार्की पुरूष, त्यसमाथि सबैको समुदाय खसार्य। त्यति मात्र होइन, साथै प्रदेशका मुख्यमन्त्री पनि पुरूष नै हुनुहुन्छ। आधाभन्दा बढ़ी जनसंख्या भएका महिला राज्यका प्रमुख निकायमा बाहिरै पारिएका छन्। सबै सर्वोच्च पद महिला विहीन हुँदा संविधानको धारा 38 संकुचित हुने संविधानविदहरूको तर्क छ। चैत 3 उपराष्ट्रपतिको निर्वाचन हुँदैछ। वर्तमान गठबन्धनको अंकगणित केलाउँदा उपराष्ट्रपति पनि पुरूष नै निर्वाचित हुने बलियो सम्भावना छ। सत्ता गठबन्धनले जसपाका राम सहाय यादवलाई उम्मेद्वार बनाएको छ। उहाँका पक्षमा कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चा सहित 5 दलको समर्थन रहेको छ। एमाले उपाध्यक्ष अष्टलक्ष्मी साक्यलाई उम्मेद्वार बनाएको छ। वामदेव गौतम र योगेन्द्र मण्डलको समेत मतभार जोड्दा एमालेको 15,518 हुन्छ। राप्रपा र रासोपाले कसलाई दिने निर्णय गरेका छैनन्। उपराष्ट्रपतिमा पुरूष उम्मेद्वार, संविधानमाथि बलमिच्याई, अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल विश्वासको मत लिएपछि मात्रै मन्त्री परिषद विस्तार गर्ने तयारीमा हुनुहुन्छ। कान्तिपुरले मन्त्री परिषद विस्तार विश्वासको मतपछि मात्रै शीर्षकमा यो प्रसंगलाई प्राथमिकता दिँदै छापेको छ। राष्ट्रपति निर्वाचनमा बनेको नयाँ गठबन्धनका कारण एमाले र राप्रपाले सरकार छाड्नुका साथै समर्थन पनि फिर्ता लिएपछि प्रधानमन्त्री दाहालले संसदमा विश्वासको मत लिन लाग्नु भएको हो। राप्रपाले फागुन 13 र एमाले 15 गते सरकार छाडेका थिए। राप्रपाले समर्थन फिर्ता लिने निर्णय गरेको मितिबाट 30 दिनभित्र अर्थात चैत्र 13 गतेसम्म प्रधानमन्त्री दाहालले प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ। प्रधानमन्त्रीका राजनैतिक सल्लाहकार हरिबोल गजुरेलले चैत 5 लगतै प्रधानमन्त्री दाहालले विश्वासको मत लिने बताउनुभयो। नौदलीय गठबन्धनका शीर्ष नेताहरूबीच चैत 6 मई विश्वासको मत लिने बारे छलफल हुनेछ। औपचारिक रूपमा ठ्याक्कै मिति तय भएको छैन, तर पाँच गते लगत्तै विश्वासको मत लिएर सरकार विस्तार गर्ने तयारीमा प्रधानमन्त्री हुनुहुन्छ। गजुरेलले भन्नुभयो, चैत पाँचमा संसदको बैठक बोलाइएको छ। त्यस दिन संक्रमणकालीन न्याय सम्बन्धी संशोधन विधेयक प्रस्तुत गर्ने सरकारको तयारी छ। संसद बैठक बस्नु अघि प्रतिनिधि सभाको विपक्षी बेन्चमा कुन दल बस्ने भन्ने अन्यल हटाउने विषयमा पनि नौदलीय गठबन्धनका शीर्ष नेताहरूले छलफल गरेका छन्। सरकार छाडेपछि एमाले विपक्षी बेन्चमा बस्ने निर्णय लिइसकेको छ भने सरकारमा सहभागी नहुन्जेल कांग्रेसले पनि विपक्षी बेन्चमै बस्ने बताउँदै आएको छ। संसद बैठक बस्नु अघि कांग्रेसबाट कम्तीमा एकजना मन्त्री पठाएर भए पनि यसको निकास दिने विषयमा गठबन्धनमा छलफल भएको बताइएको छ। मन्त्री परिषद विस्तार विश्वासको मतपछि मात्रै, उपराष्ट्रपतिको निर्वाचन लगत्तै विश्वासको मत लिने तयारीमा दाहाल शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा यो प्रसंग छापेको छ। माओवादी एकता प्रयासमा धक्का, नागरिकको मुख्य खबरको शीर्षक हो यो। विस्तृत शान्ति सम्झौतापछि माओवादीबाट विभाजित भएर बनेका दलबीचको एकता प्रयासमा धक्का लागेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल विरूद्ध सर्वोच्च अदालतमा व्यक्ति हत्याको मुद्दा दायर भएपछि उनीहरू एकै ठाउँमा उभिने प्रयासमा लागेका थिए। दाहाल विरूद्ध मुद्दा लगाएर द्वन्दकालीन घाउ बिउताउन खोजेको भन्दै झस्किएका माओवादीका विभिन्न घटकका नेताहरूले एकै ठाउँमा बसेर प्रतिकार गर्ने उद्घोष गरेका थिए। तर संक्रमणकालीन न्यायबारे उनीहरूले मंगलबार गर्ने भनेको नागरिक अगुवा र बुद्धिजीवीसँगको अन्तर्क्रिया अचानक स्थगित भएको छ। कार्यक्रम समय र स्थान व्यवस्थापन हुन नसक्दा स्थगित भएको बताइए पनि माओवादीका विभिन्न घटकका नेताहरू नै आउन आनाकानी गरेपछि स्थगित गर्नु परेको स्रोतको दावी रहेको छ भन्दै नागरिकले समाचार छापेको छ। गत शुक्रबार बसेको माओवादी धारका पार्टीहरूको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन, नागरिक अगुवा तथा बुद्धिजीवीसँग छलफल र अन्तर्क्रिया गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा मंगलबारको कार्यक्रम तय भएको थियो। यसअघि माओवादी धारका पार्टीहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन गरेका थिए। माओवादीका विभिन्न घटकले संक्रमणकालीन न्यायबारे मंगलबार नागरिक अगुवा र बुद्धिजीवीसँग गर्ने भनिएको अन्तर्क्रिया अचानक स्थगित भएको छ। विभिन्न घटकबीच एक आपसमा कुरा मिल्न नसक्दा अन्तर्क्रिया स्थगित भएका कारण यसले एकता प्रयासमा बाधा निम्त्याउन सक्ने बताइएको छ। माओवादी एकता प्रयासमा धक्का, नागरिकले मुख्य खबर छापेको छ। यसैबीच सरकारले विपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन 2071 तेस्रो संशोधन विधेयक आवश्यक परिमार्जन विनय संसद सचिवालयमा पुनः दर्ता गरेको भन्दै विरोध भएको छ। अघिल्लो संसद अधिवेशनमा पेश भएको विवादास्पद संशोधन विधेयकमा केवल हद म्याद 6 महिनाबाट 1 वर्ष बढ़ाइएको र पुनरावेदन विशेष अदालतको फैसला उप सर्वोच्च अदालत मा पुनरावेदन लाग्नेको सन्दर्भ मात्रै परिवर्तन गरिएको छ। अन संशोधन विधेयकप्रति आपत्ति नागरिकले छापेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई मंगलबार सम्बोधन गर्नुहुँदै उहाँले प्रशासनिक क्षेत्रमा देखिएका समस्या सम्बोधनका लागि आयोग गठन गरिने बताउनु भएको हो। प्रधानमन्त्रीकै नेतृत्वमा आयोग गठन गरिने जानकारी दिँदै उहाँले भन्नुभयो, प्रशासनिक क्षेत्रमा विद्यमान समस्या समाधानका निम्ति हामीले विलम्ब गर्नुहुँदैन। कर्मचारी प्रशासन र जनअपेक्षाबीच ठूलो खाडल छ। बदलिदो परिस्थिति, लोकतान्त्रिक प्रणाली र जनअपेक्षा सम्बोधन गर्ने गरी आयोग गठनको तयारी गरिएको छ। प्रशासन सुधारका सिलसिलामा कर्मचारीको अधिक भार कटौती गरिने बैठकमा छलफल भएको छ। प्रधानमन्त्रीले भन्नुभयो, ओभर स्टाफिङको समस्या छ, डुप्लिकेशनको समस्या छ, अनावश्यक संरचना छन्। तिनीहरू कटौती गरेर प्रशासन यन्त्र चुस्त बनाउनुपर्छ। त्यसका लागि आयोग गठन आवश्यक छ। आयोगको अन्तिम प्रतिवेदन कोरेर कार्यान्वयनमा जान सरकारसँग पर्याप्त समय नभएकाले आयोगले सुझाव दिँदै जाने र सरकारले कार्यान्वयन गर्दै जाने व्यवस्था गरिनेछ। प्रधानमन्त्रीले भन्नुभयो, अन्तिम प्रतिवेदन आएपछि मात्र कार्यान्वयनमा जाने समय हामीसँग छैन। अनुसन्धान पनि गर्दै जाने, काम पनि गर्दै जाने विधि अप्नाउनुपर्छ। सरकारका सचिवहरूलाई दिएको निर्देशन, आफूले संसदमा गरेको सम्बोधन र सरकारको नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रममा गरेका प्रतिबद्धतालाई प्रशासनले केन्द्रमा राखेर काम गर्न उहाँले निर्देशन पनि दिनुभयो। उच्चस्तरीय प्रशासन सुधार आयोग गठन छिट्टै, प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्रले मुख्य प्रसंगका रूपमा छापेको छ। तपाई अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन सूचना र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। राजस्व हिनामिनामा 11 जना भ्रष्टाचारी ठहर। गोर्खापत्रले यो प्रसंगलाई प्राथमिकता दिँदै छापेको छ। विशेष अदालतले यातायात कार्यालय कोशीका तत्कालीन 11 कर्मचारीलाई राजस्व हिनामिनामा दोषी ठहर गरेको छ। संकलित राजस्व रकम पूरा ब्याङ्कमा दाखिला नगरी हिनामिना गरेको अभियोगमा विशेषले 4 उपसचिव, 2 अधिकृत र 5 सहायक स्तरका कर्मचारीलाई दोषी ठहर गरेको हो। अदालतले अभियोग पत्रमा प्रतिवादी बनाइएका सबैलाई दोषी ठहर गरेको छ। अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले मंगलबार कसुर ठहर गरेको हो। कसुरदारहरूको सजाय निर्धारण सहित 8 गते हुने विशेष अदालतका प्रवक्ता दिपेन्द्र नाथ योगीले जानकारी दिनुभयो। राजस्व हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले फरक फरक 2 मुद्दा दायर गरेको थियो। दुवै मुद्दामा 13 प्रतिवादी भए पनि 2 जनालाई दुवै आरोप पत्रमा विपक्षी बनाइएको थियो। उपसचिव विष्णु प्रसाद पौडेल र लेखापाल सुरेश अधिकारीलाई दुवै मुद्दामा विपक्षी बनाइएको थियो। 2 मुद्दामा 70 करोड़ रूपियाँ भन्दा बढ़ी बिगो दावी गरिएको छ। राजस्व हिनामिनामा 11 जना भ्रष्टाचारी ठहर। गोर्खापत्रले प्राथमिकता दिँदै खबर छापेको छ। त्रिभुवन विश्वविद्यालयमा कर्मचारी पदपूर्ति प्रक्रिया बिथोलिएको दशक नागेको छ। अध्यापक र कर्मचारी दरबन्दी 35% भन्दा बढ़ी रिक्त छ, तर नियुक्त गर्ने सेवा आयोग नै अध्यक्ष विहीन छ। गत असोजदेखि मंगिरसम्म 3 महिनामा मात्र 72 जना अध्यापक र कर्मचारी अवकाशमा गए। त्यसअघि र पछि पनि यही क्रम जारी छ। तत्कालीन प्रधानमन्त्री तथा कुलपति शेरबहादुर देउवाको कार्यकालमा हुनुपर्ने सेवा आयोगका अध्यक्षको नियुक्ति पुष्पकमल दाहालका पालामा पनि हुन सकेको छैन। आयोगका कर्मचारी हाजिर गरेर मात्र दिन कटाउँछन्। त्रिभुवन विश्वविद्यालय विभाग र त्यस अन्तर्गतका अंगी क्याम्पसमा 7938 अध्यापक र 8124 कर्मचारीको गरी 16062 दरबन्दी छ। अहिले 5134 अध्यापक र 5362 कर्मचारी गरी 10486 मात्रै कार्यरत छन्। यो पनि 1 वर्ष अघिको तथ्याङ्क हो। त्यस यता पनि नियमित अवकाश जारी छ। पछिल्लो समय सेवा आयोग अध्यक्ष विहीन भएकाले त्रिभुवन विश्वविद्यालयले तथ्याङ्क अध्यावधिक नै गरेको छैन। महालेखा परीक्षकको 59 प्रतिवेदनले त्रिभुवन विश्वविद्यालयमा 35% शिक्षक र कर्मचारीको दरबन्दी रिक्त रहेको औंले आएको थियो। महालेखाले आवश्यकता र औचित्यका आधारमा दरबन्दी पुनरावलोकन गर्न पनि सुझाव दिएको छ। त्रिभुवन विश्वविद्यालयले प्राध्यापक कर्मचारी अवकाशमा गएपछि क्याम्पस विभाग र अनुसन्धान केन्द्रको रिक्त दरबन्दीमा जनशक्ति पठाउन छाडेको छ। त्रिभुवन विश्वविद्यालयमा अध्यापक घट्दैछन्, कसरी बढ़ोस् गुणस्तर? प्राध्यापक कर्मचारीको छनौट प्रक्रिया 10 वर्षदेखि अनियमित। हचुवामा नियुक्त आंशिक अध्यापकका भरमा क्याम्पस। त्रिभुवन विश्वविद्यालय सेवा आयोग 7 महिनादेखि अध्यक्ष विहीन। नियुक्तिमा प्रधानमन्त्री कुलपति र शिक्षा मन्त्री सहकुलपतिको व्यवस्था भन्दै कान्तिपुरले मुख्य प्रसंग छापेको छ। अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो। फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। कान्तिपुरले लैंगिक हिंसा सम्बन्धी एकद्वार नीति एकद्वार व्यवस्थापनलाई गति देऊ शीर्षकमा सम्पादकीय उठाएको छ। लैंगिक हिंसा पीड़ितलाई आवश्यक स्वास्थ्य तथा मनोपरामर्श, कानूनी उपचार, आवास र पुनस्थापनासम्मका सेवा एकद्वारबाट उपलब्ध गराउन लैंगिक हिंसा सम्बन्धी एकद्वार संकट व्यवस्थापन केन्द्र कार्यक्रम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुरू गरेको 1 दशक नाघिसक्यो। तैपनि यो विस्तारकै चरणमा मात्र छ। कार्यक्रमको विस्तारमा भइरहेको ढिलासुस्ती हटाई समस्याको प्रवृत्ति र जटिलता अनुरूप पीड़ितको सम्पूर्ण उपचार र समाजमा पुनस्थापना गर्नेसम्मको विकल्प दिने गरी केन्द्रलाई उभ्याउन जरूरी जरूरी छ भन्दै कान्तिपुरले सम्पादकीयमा उठाएको छ। आम नागरिकका दुःख अनेकन छन्। उपचारका निम्ति सुविधाजनक अस्पताल छैनन्। बाल बालिकालाई स्कूल पठाउन सार्वजनिक विद्यालयको गतिहीनता छ। सड़क रेखा मुलुकका सबै क्षेत्रमा पुगेका छन्। तैपनि आम नागरिकको गन्तव्य अझै सहज छैन। सार्वजनिक यातायातलाई भरपर्दो बनाइएको छैन। सड़कको गुणस्तर छैन। यी यावत समस्या एक ठाउँमा जोड़िएपछि आम जीवनमा वितृष्णा हुन्छ। नेपालगंजमा केही अघि मृगौला रोगीलाई दिइने डायलाइसिस सेवा एकाएक रोकियो। किन सेवा बन्द गर्नै पर्ने अवस्था आयो वा प्रदान गरिने समयावधि घटाउन आवश्यक पर्यो भन्ने प्रश्न नै शंका जन्माउन काफी छ। केही कर्मचारीसँग सम्बन्धित विषय समाधान गर्ने नाममा हजारौं बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने अधिकार अस्पताल प्रशासनलाई कसले दियो? उत्तर खोज्नुपर्छ। जनस्वास्थ्यमाथि खेलवाड शीर्षकमा नागरिकले सम्पादकीय छापेको छ। आजको राजधानी दैनिक अन्न गोर्खापत्र दैनिक र नेपाल समाचार पत्रले रासायनिक मलको कटौतीको अनुदान कटौतीको विषयलाई सम्पादकीयमा छापेका छन्। हरेक वर्ष रासायनिक मलको अभाव हुँदै आएका बेला सरकारले एकातिर रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरेको छ भने अर्कोतिर रासायनिक मलको मूल्य साबिक भन्दा महँगो बनाएर उल्टै किसानलाई थप मारमा पारेको छ। मूल्य वृद्धि हुँदाको वखतसम्म रासायनिक मल किनिसकेका किसानलाई केही सहज भए पनि समयमा मल नपाएका कृषक थप मारमा पर्ने भएका छन्। युरिया मल प्रति किलो 11 रूपियाँ, डीएपी प्रति किलो 7 रूपियाँ र पोटास प्रति किलो 9 रूपियाँले महँगो भएपछि किसान अतालिन थालेका छन्। त्यसमा रासायनिक मल समयमै पाउन सकिने सम्भावना अहिले पनि देखिँदैन। यसले फेरि पनि कालो बजारीतिर डोर्याउने देखिन्छ। देशको आर्थिक मेरुदण्डका रूपमा रहेको कृषि क्षेत्रलाई टेवा दिन किसानका हितका कुरा मा सरकारले गम्भीर रूपमा ध्यान दिनैपर्छ। तर सरकारले कृषिलाई टेवा दिनुको साटो उल्टै रासायनिक मलमा दिँदै आएको अनुदान कटौती गरी मूल्य बढ़ाउँदा किसान भने चर्को मारमा परिरहेका छन्। यसको समय सधैँ समीक्षा हुन जरूरी छ भन्दै फेरि पनि मारमा किसान शीर्षकमा राजधानीले सम्पादकीय छापेको छ भने मलमा अनुदान कटौती विषयलाई लिएर गोर्खापत्रले पनि सम्पादकीय छापेको छ। यस्तै नेपाल समाचार पत्रले पनि किसानका लागि सरकारको प्रत्युत्पादक निर्णय शीर्षकमा सम्पादकीय छापेको छ। आजको अन्नपूर्ण पोस्टले अन्धविश्वासको अवशेष शीर्षकमा सम्पादकीय उठाएको छ। कुनै रोगव्याधि लाग्दा झारफुक गर्ने धामी र झाँक्रीको भर पर्ने चलन अझै बाँकी छ। यसरी यी चलन रहनु भनेको नेपाली समाज अझै अधोगतिमा हुनुको द्योतक हो। गाउँघरमा मात्र होइन शहरका चोक चोकमै धामी झाँक्री र कथित माताहरू उपचार गर्ने भनेर हाकाहाकी बसिरहेका छन्। अन्धविश्वासको भूत उतार्दै धामी झाँक्री र कथित माताहरूको भर नपर्न सचेतना बढ़ाउन जरूरी छ। सबैभन्दा त स्वास्थ्य सेवा सर्वसुलभ र जुनसुकै नागरिकको पनि बसको सेवा नबनाई धरै छैन भन्दै अन्धविश्वासको अवशेष शीर्षकमा अन्नपूर्ण पोस्टले सम्पादकीय उठाएको छ। पत्र पत्रिकामा प्रकाशित सम्पादकीयपछि अब अन्य प्रसंगहरू। विभूषण भागवण्डाले खर्च तेब्बर शीर्षकमा कान्तिपुरले भित्र पृष्ठमा यो प्रसंग छापेको छ। वर्षेनी विभूषणका नाममा हुने फजुल खर्च कटौती गर्नुपर्ने आवाज बलियो बन्दै गएपछि सरकारले चालू आर्थिक वर्षको बजेटमा 6 करोड़ रूपियाँ विनियोजन गर्यो। बजेट सार्वजनिक भएको एक महिनापछि असार 14 बसेको मन्त्री परिषद बैठकले विभूषणमा प्रयोग गरिने सुनको परिमाण पनि घटाउने निर्णय गर्यो। तर गृह मन्त्रालयले मितव्ययिताको नीति विपरीत आगामी वैशाख 1 वितरण गर्न करिब 15 करोड़ रूपियाँ खर्च गरेर विभूषण बनाइरहेको छ। विभूषण भागवण्डाले तेब्बर खर्च कान्तिपुरले खबर छापेको छ। स्वतन्त्र विद्यार्थी युनियन सोभियूको निर्वाचनको मिति नजिकै गर्दा विद्यार्थी संगठन अन्तिम तयारीमा जुटेका छन्। उनीहरूले आन्तरिक रूपमा आफ्नो तयारीलाई तीव्र पारे पनि यसपटक विगतको चुनावमा जस्तो सार्वजनिक रूपमा रौनकता देखिएको छैन। यसपटक त्रिभुवन विश्वविद्यालयले आचार संहिता बनाएर निर्वाचनको प्रचार प्रसारका लागि भित्ति लेखन पर्चा वितरण लगायतका गतिविधिमा रोक लगाएको छ भने उमेरहदको व्यवस्था गरिएको छ। यही चैत 5 गते हुने निर्वाचन प्रचार प्रसारका लागि चैत 2 गतेसम्मको मात्रै समय तोकिएको छ। त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सम्बन्धित क्याम्पसले पनि निर्वाचनका प्रतिस्पर्धी उम्मेद्वारको परिचय गराइदिने व्यवस्था गरिएको बताउनुभयो। सुबियु निर्वाचन प्रक्रिया तीव्र, केही क्याम्पसमा विवाद, गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ। अवैध यात्रामा युरोप सपनाको दुखान्त नयाँ पत्रिकाले यो प्रसंगलाई मुख्य प्रसंग छापेको छ। बागलुङका बाबुराम लोहनीको परिवारका सबै सदस्य र आफन्त पनि विदेशमै छन्। उनलाई पनि विदेश जाने हुटहुटी भएपछि युरोप छिर्ने चक्करमा लागे। उनी जस्तैका खोजीमा हिँडिरहेका एक एजेन्टसँग लोहनीको भेट भयो। 12 लाख रूपियाँ दिए। पोर्चुगल पुर्याइदिने एजेन्टको आश्वासन उनले सजिलै स्वीकारे। कागज पत्र र पैसा एकैसाथ बुझाए। गत तिहारको अघिल्लो दिन 5 महिनाकी गर्भवती श्रीमतीलाई छोडेर 29 वर्षीय लोहनी पोर्चुगलका लागि हिँडे। नेपाली एजेन्टले रसिया पुर्यायो। त्यहाँ भारतीय एजेन्टको जिम्मा लगाएर नेपाली एजेन्ट फर्कियो। भारतीय एजेन्टले रसियाबाट बस चढ़ाएर बेलारूस पुर्यायो। श्रीमान बेलारूस पुग्दासम्म सम्पर्क भइरहेको थियो, तर गैर कानूनी यात्रा भएकाले समातिने डरले सबै कागज पत्र र मोबाइल समेत एजेन्टलाई बुझाइएको थियो। उनकी श्रीमतीले भनिन्, श्रीमानले भने अनुसार अन्य दुई नेपाली पनि उनीसँगै थिए। बेलारूस पुगेपछि भने उनीसँग सम्पर्क टुट्यो। लामो समयसम्म सम्पर्कमा नआएपछि उनले स्पेनमा रहेका आफन्तलाई खबर गरिन्। आफन्तले स्पेन स्थित गैर आवासीय नेपाली संघमा खबर गरे। संघले दूतावासमा सम्पर्क गर्यो। सोही समयमा मस्को दूतावासमा जानकारी प्राप्त भयो। बेलारूसको गोधुन भन्ने स्थानमा गस्तीमा गएको आर्मीले नेपाली नागरिकको शव फेला पार्यो। मस्को दूतावास ले आर्मीले दिएको विवरण अनुसार नेपालमा रहेका उनका परिवारलाई खबर गर्यो। गैर आवासीय नेपाली संघ र दूतावासको समन्वयमा गत माघमा उनको शवको उतै अन्त्येष्टि गरियो। अस्तु नेपाल पठाइयो। रूस युक्रेन युद्धपछि युरोपमा नेपाली युवाको अवैध यात्रा झनै बढ़ेको छ। उच्च पारिश्रमिक, सहज जीवनशैली र स्थायी बसोबासको सुविधा पाउने लोभमा दलाललाई लाखौं बुझाएर गएका युवा आर्थिक रूपमा मात्रै फँसेका छैनन्, कैयौंको जीवन नै समाप्त भएको छ। अवैध यात्रामा युरोप सपनाको दुखान्त नयाँ पत्रिकाले मुख्य प्रसंग छापेको छ। अब पत्र पत्रिकामा प्रकाशित केही प्रसंगहरू छोटकरीमा। उच्च रक्तचापको लक्षण लिएर स्वास्थ्य संस्था पुग्ने मध्ये 95% कारण थाहा नहुने समस्या देखिएको छ। स्वास्थ्य सेवा विभाग एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन प्रणालीको तथ्याङ्क अनुसार पछिल्ला वर्ष उच्च रक्तचापको लक्षण लिएर अस्पताल पुग्ने बिरामी तीव्र रूपमा बढ़िरहेका छन्। साइलेन्ट किलर बन्दै उच्च रक्तचाप, नयाँ पत्रिकाले छापेको छ। चालू आर्थिक वर्षका लागि हुम्लामा 15,000 क्विन्टल चामल आवश्यक छ, तर अहिले 2,700 क्विन्टल मात्र मौजदात रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाका प्रमुख कृष्ण अधिकारीले जानकारी दिनु भयो। उहाँले मौजदात रहेको चामल 7 देखि चैतसम्म वितरण गर्दा सकिने बताउनुभयो। ढुवानीकर्ताको लापरवाहीले खाद्यान्न संकट बिहोर्दै हुम्लावासी, आजको नयाँ पत्रिकाले प्रसंग छापेको छ। सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि चैत 1 देखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गरेको छ। श्रम स्वीकृति लिएर विदेश जाने श्रमिकलाई अनिवार्य रूपमा यो कार्यक्रममा समेट्न लागि हो। वैदेशिक रोजगारीमा सामाजिक सुरक्षा कार्यक्रम अन्नपूर्ण पोस्टको अर्थतन्त्र पृष्ठमा खबर छापिएको छ। यस वर्षको मनसून अघिको याम शुरू भएको छ। पूर्व मनसून भनेर पनि चिनिने एसयामले नेपालमा मनसून भित्र्याउने वातावरण बनाउँछ। यो सँगै नेपालमा परेको 10 वर्ष यताकै लामो खडेरी अन्त्य भएको छ। 10 वर्ष यताकै लामो खडेरी अन्त्य, गोर्खापत्रले छापेको छ। र कोविड-19 महामारी फैलिएपछि चीनले विदेशीमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ। आजैदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले जनाएको छ। चीनले हटायो विदेशीमाथि लगाएको भिसा प्रतिबन्ध, राजधानीले अग्रपृष्ठमा छापेको छ। पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि कार्यक्रम अन्तरसंवाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। म रत्नावली शर्मा विदा हुन्छु। नमस्कार।